أعوذ بالله من شر الشيطان اللين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين الذين أذهب عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وآل محمد وأصحابه المنتجبين، أما بعد، فقد قال الله سبحانه وتعالى: بسم الله الرحمن الرحيم، ويوم يحشرهم وما يعبدون من دون الله فيقول أأنتم أضللتم عبادي هؤلاء أم هم أضلوا السبيل قالوا سبحانك ما كان ينبغي لنا أن نتخذ من دونك من أولياء ولكن متعتهم وآباهم حتى نسوا الذكر وكانوا قوما بورا. صدق الله العلي العظيم وصدق رسوله الكريم. سورہ فرقان کی یہ 17ویں اور 18ویں آیت تھی. یہ بہت ہی اہم آیتیں ہیں. ان آیات میں ذکر ہو رہا ہے کہ جس دن بھی خدا ان کو اور ان کے خداؤں کو جنہیں یہ خدا کو چھوڑ کر پکارا کرتے تھے سب کو ایک منزل پر جمع کر دے گا اور پوچھے گا کہ تم نے میرے بندوں کو گمراہ کیا تھا یا از خود بھٹک گئے تھے. تو یہ سب کہیں گے قالوا سبحانک، کہیں گے پروردگار پاک ہے تیری ذات، منزہ ہے تیری ذات، بے نیاز ہے تیری ذات، ہمیں کیا حق تھا کہ ہم انہیں بھٹکائیں، ہے نا، ہمیں کیا حق ہے کہ تیرے علاوہ کسی اور کو اپنا سرپرست بنائیں. اصل بات یہ ہے کہ تو نے انہیں اور ان کے بزرگوں کو عزت دنیا عطا کر دی تو یہ تیری یاد سے غافل ہو گئے، اس لیے کہ یہ ہلاک ہونے والے لوگ ہی تھے. یعنی جب ان سے پوچھا جائے گا ان لوگوں کو کہ جو خدا کو چھوڑ کر کسی اور کو اپنا خدا، کسی اور کو اپنا سرپرست بنا لیے تھے، ہے نا، چاہے وہ خدا مانتے ہوں یا خدائی کا درجہ دیتے ہوں، کیونکہ اس سے پہلے بات گزر چکی ہے کہ بہت سارے لوگ دنیا میں فرائنا کو اپنا رب مانتے تھے اور جو ہے نمرود کو اپنا رب مانتے تھے، یعنی خدا کو چھوڑ کر کسی اور کی پرستش کیا کرتے تھے. ٹھیک ہے کہ یہ انہیں خالق کا رتبہ نہ دیتے ہوں لیکن انہیں مقام ربوبیت پہ تو پہنچا دیا تھا، یعنی خدائی کا درجہ دے دیا تھا. ایسا نہیں ہے کہ لوگ فرعون کو خالق کائنات سمجھتے ہوں، مالک کائنات سمجھتے ہوں، ہے نا. قرآن مجید مشرکین کی زبان سے کہہ رہا ہے کہ وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ اللَّهُ، اگر ان سے سوال کرو کہ زمین و آسمان کو کس نے خلق کیا ہے تو وہ بھی کہیں گے کہ اللہ سبحانہ وتعالیٰ نے خلق کیا ہے، وہ بھی یہی کہیں گے کہ اللہ سبحانہ وتعالیٰ نے خلق کیا ہے. خالق تو وہ اللہ سبحانہ وتعالیٰ کو مان رہے ہیں لیکن عبادت، پرستش، اطاعت، سر تسلیم خم کرنا، پوجا کس کی کر رہے ہیں، یہ پرستش کس کی کر رہے ہیں، عبادت کس کی کر رہے ہیں، اطاعت کس کی کر رہے ہیں، کس کے سامنے انہوں نے سر تسلیم خم کر دیا ہے، کس کی بات مان رہے ہیں. افمن اتخذ الہہ ہوا، کہ انہوں نے اپنے ہوائے نفس کو اپنا خدا بنا لیا ہے. یعنی جو بھی خدا کے علاوہ کسی اور کی بات سنے، اور کی اطاعت کرے، سمجھو وہ خدائی کا درجہ دے رہا ہے، اس کو وہ خدائی کا مرتبہ دے رہا ہے. کسی اور کی اطاعت کر رہا ہے تو سمجھو وہ خدا کا درجہ دے رہا ہے، کیونکہ اطاعت صرف اور صرف خدا کی کرنی ہے، عبادت کا لائق صرف اور صرف پروردگار ہے. اطاعت صرف اور صرف اللہ سبحانہ وتعالیٰ کی ہوتی ہے، سر تسلیم سوائے خدا کے اور کسی کے سامنے نہیں کرنی ہے، ہے نا؟ تو اب جس کی بھی انسان اطاعت کرے، جس کی بھی عبادت کرے، گویا ہم نے اس انسان کو یا اس شخصیت کو خدا کا درجہ دے دیا ہے، خدائی مقام دے دیا ہے، خدا کا رتبہ دے دیا ہے، خدا کے مقام پر بٹھا دیا ہے ہم نے ان لوگوں کو۔ تو اب پروردگار عالم یہ پوچھ رہا ہے، وَيَوْمَ يَحْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ اللَّهِ، ہم اس دن جو ہے جس دن ہم خدا کو، جس دن بھی خدا ان کو اور ان خداؤں کو کہ جن کی یہ پرستش کیا کرتے تھے، ایک جگہ لا کر جمع کر دے گا انہیں اور ان کے خداؤں کو جس کی یہ عبادت کیا کرتے تھے۔ یوم یحشرہم، جس دن پروردگار عالم انہیں محشور کرے گا، جمع کرے گا، کس کو؟ وما یعبدون من دون اللہ، جو اللہ کو چھوڑ کر جن کی عبادت کیا کرتے تھے نا، یعنی جن خداؤں کی یہ پرستش کیا کرتے تھے، ان خداؤں کو، ان کو دونوں کو ایک جگہ جمع کر دے گا۔ اور جمع کرنے کے بعد اب ان خداؤں سے مخاطب ہو کے پوچھے گا کہ تم لوگوں نے ان کو بھٹکایا تھا یا یہ از خود بھٹک گئے تھے، اس وقت یہ سوال کیا جائے گا۔ تو کتنے لوگ ایسے ہیں جو اللہ سبحانہ وتعالیٰ کو اپنا خالق تو مانتے ہیں، زمین و آسمان کا خالق مانتے ہیں، چاند و سورج کا خالق مانتے ہیں، ستاروں کا خالق مانتے ہیں، سمندروں کا خالق مانتے ہیں، ہے نا، لیکن اطاعت اللہ کی نہیں کرتے، عبادت اللہ کی نہیں کرتے، سر تسلیم اللہ کے سامنے نہیں خم کرتے، بلکہ کسی اور کو قابل اطاعت سمجھتے ہیں، جس طرح سے آج کے سعودی کے باشندے ہیں، ہے نا، یہ ایسے موحد لوگ ہیں جو خدا کو خالق مانتے ہوں گے، اس میں کوئی شک نہیں ہے، لیکن پرستش کس کی کرتے ہیں، یہ حکم کس کا بجا لاتے ہیں، اطاعت کس کی کرتے ہیں، کس کی بات سنتے ہیں دنیا میں، دنیا میں کس کی بات سنتے ہیں، کس کے سامنے یہ سر تسلیم خم کرتے ہیں، کس کے حکم کو مانتے ہیں؟ تو جس کے حکم کو مانتے ہوں، یہ زبان سے کہنا ضروری نہیں ہے کہ ہم امریکہ کی عبادت نہیں کرتے، ہم اسرائیل کی پرستش نہیں کرتے، کہنے کی ضرورت نہیں ہے، بلکہ اللہ کے علاوہ جس کسی کی بھی اطاعت کرتے ہوں دنیا میں، یہ کسی ملک پر حملہ کریں یا کہیں پر فوج بھیجیں، تو حکم خدا کو مد نظر رکھتے ہیں کہ اللہ سبحانہ وتعالیٰ کا حکم اس وقت کیا ہے، اس کے مطابق یہ حکم دیتے ہیں، فیصلہ سناتے ہیں، شریعت کے مطابق فیصلہ سناتے ہیں، اطاعت خدا کرتے ہیں، یا یہ کہ یہ اسرائیل اور امریکہ کی اطاعت کرتے ہیں، کس کی اطاعت کرتے ہیں، دنیا میں کس کو اپنا معبود مانتے ہیں؟ امام خمینی نے سلمان رشدی کے قتل کا فتویٰ دیا تھا، تو یہ ہوائیں نفس کی بنیاد پہ نہیں دیا تھا، غصے میں نہیں دیا تھا، یا کوئی ملک کی پالیسی نہیں تھی کہ ملک کو اس میں کوئی فائدہ ہونے والا تھا، کیونکہ اب جو بھی فتاوے آتے ہیں سعودی عرب سے یا کسی بھی ملک سے، وہ فتاوے آتے ہیں جو ملک کے لیے فائدہ مند ہوتے ہیں، وہ فتویٰ جو ہے نہیں دیا جاتا جو ملک کے لیے مثال کے طور پر نقصان دہ ہو، ہو سکتا شریعت میں حکم یہی ہو، لیکن وہ شریعت کا حکم جو ہے مفتی نہیں سنا سکتا ہے اگر اس سے ملک کو نقصان پہنچے۔ تو جس وقت یہ فتویٰ صادر کیا گیا تھا، اس وقت جو ہیں ایران کے بڑے بڑے منسٹر اور بڑے بڑے عہدیدار یہ کہہ رہے تھے کہ یہ فتویٰ جو ہے ہمارے لیے نقصان دہ ہے، ہمارے ملک کے لیے نقصان دہ ہے، ہمارے ملک کو اس سے نقصان ہوگا۔ تو جو فتویٰ ملک کے لیے نقصان دہ ہو، وہ فتویٰ نہیں دیا جانا چاہیے، یہ پالیسی کے خلاف ہے، ملک کو خطرے میں ڈالنا کیا اچھی بات ہے؟ ہوگا شریعت میں، ہوگا قرآن میں، حکم قرآن یہی ہوگا، حکم خدا یہی ہوگا، گستاخ رسول کی یہی سزا ہوگی قرآن میں، لیکن ہم اپنے ملک میں بیٹھ کر یہ چیز نہیں پیش کر سکتے ہیں، بعنوان حاکم مملکت یہ فتویٰ نہیں دیا جا سکتا ہے، یہ جو ہے یہ حکم خدا کسی اور مفتی کا کام ہے، کوئی اور مفتی اس کا یہ فتویٰ دے، نہ کہ امام خمینی جیسی شخصیت फतवा दे। तो उन्होंने कहा कि ये फतवा आप वापस ले लीजिए। इमाम खुमैनी ने कहा कि ये मेरा हुक्म नहीं है, मैं वापस ले लूं, ये मैंने जो सुनाया है वो शरीयत का हुक्म सुनाया है, अपनी तरफ से मैंने कोई हुक्म नहीं सादिर किया है कि मैं अपना कौल वापस ले लूं। मैं अपना कौल, मेरा अगर ये हुक्म होता तो मैं वापस ले लेता, लेकिन ये तो हुक्म खुदा है, ये असलन वापस लिया ही नहीं जा सकता है। तो उन्होंने कहा कि आपको मालूम है इससे कितना बड़ा नुकसान हो जाएगा? उन्होंने कहा क्या नुकसान होगा? क्या इतना बड़ा नुकसान हो सकता है कि हो सकता है हमारे मुल्क पर आखिर हमला भी हो सकता है? तो कहा कि मुल्क बचाना हमारा काम नहीं है, इस्लाम बचाना हमारा काम है। हम मुल्क बचाने के लिए नहीं आए हैं। ईरान मिट जाए तो मिट जाए, लेकिन इस्लाम ना मिटे। इमाम खुमैनी ये कह रहे थे कि हो सकता है कि मुल्क को नुकसान पहुंचे, मुल्क का नुकसान बर्दाश्त है, लेकिन हुक्म इलाही का नुकसान बर्दाश्त नहीं है। इताअत माबूद से सरपेची नहीं कर सकते। तो अब दुनिया मनफअत देखती है, फायदा देखती है, तो जहां पर फायदा नजर आता है वहां पर जो है मान ली जाती है। तो अब वो लोग जो दुनिया में जिस किसी की भी बात सुन रहे हों, गोया वो उनकी इताअत कर रहे हैं। इससे पहले भी रिवायतें जिक्र की गई है कि कोई भी शख्स किसी भी शख्स की अगर बात मानता है तो गोया वो उसको माबूद मानता है, यानी अल्लाह के मुकाबले में वो उसको काबिल इताअत मान रहा है। इताअत चूंकि अल्लाह ही की करनी, हुक्म सिर्फ अल्लाह का मानना है। अगर अल्लाह सुब्हान व तआला के मुकाबले में आप किसी भी शख्स की बात मान रहे, किसी जाकिर की, खतीब की, आलिम की, किसी की भी शख्स की बात मान रहे हैं आप, तो गोया जो है आप उसको माबूद मान रहे हैं अपना। आप अल्लाह की फिर बंदे नहीं रहे। अगर आप अल्लाह के बंदे हैं तो आपको खतीब की बात नहीं माननी है, अल्लाह की बात माननी है। उस्ताद की बात नहीं माननी है, आपको अल्लाह की बात माननी है। हाँ, अब इसमें दो मसले हो जाएंगे। अब वो उस्ताद, वो खतीब, वो आलिम जिसकी आप बात मान रहे हैं, अगर वो हुक्म खुदा सुना रहा है तो गोया वो खुदा का बंदा आपको बना रहा है। लेकिन अगर वो शैतान का हुक्म आपको सुना रहा है तो शैतान का बंदा आपको बना रहा है, या अपनी ही बात सुना रहा है तो अपना बंदा बना रहा है। ठीक है, तो अब जिनको अल्लाह के मुकाबले में वो जिनकी बात सुना करते थे, चाहे वो जल्बे मनफियत के लिए हो या दफे जरर के लिए हो, नुकसान से बचने के लिए हो या फायदा हासिल करने के लिए हो, क्योंकि जब आदमी किसी की भी बात मानता है तो या फायदे के लिए मानता है या नुकसान से बचने। अब ये लोग जो अमेरिका की बात मानते हैं, अमेरिका कहता है उठो तो उठते हैं, बैठने के लिए कहें तो बैठते हैं, ये जो हुक्म मानते हैं किस लिए मानते हैं? ताकि उसके नुकसान से बचें, उसके खैर से बचें, उसके जरर से बचें, एक बात। दूसरी बात यह कि हो सकता है कोई मनफियत हासिल हो जाए, कोई फायदा हो जाए, मुल्क बच जाए, उनका गद्दी बच जाए, असलहा मिले, कोई भी मनफियत के लिए उनकी इताअत करते हैं, उसकी इबादत करते हैं। तो खुदा के अलावा जिस किसी की भी इबादत करते हैं, जिस किसी को भी माबूद मानते हैं, अल्लाह सुबहान व तआला कह रहा है वह यहशुरुहुम, अल्लाह सुबहान व तआला महशूर करेगा उनको, यहशुरुहुम उनको महशूर करेगा, उन लोगों को। कौन लोगों को? उन लोगों को कि जो अल्लाह के अलावा किसी और की इबादत करते थे, किसी और की परस्तिश करते थे, यानी किसी और का हुक्म मानते थे, हुक्म कुरान को नहीं मानते थे, हुक्म खुदा को नहीं मानते थे, दस्तूर इलाही के मुकाबले में किसी और का हुक्म मानते थे। तो यहशुरुहुम वमा याबुदून मिन दूनिल्लाह, और उन लोगों को जो अल्लाह को छोड़ के जिन वो माबूदों की इबादत करते थे, उन दोनों को इकट्ठा कर देगा, एक जगह पे जमा कर देगा। उसके बाद फयकूल, और पूछेगा इन माबूदों से, अअंतुम अज़ललतुम इबादी, मेरे बंदों को तुमने गुमराह किया था? यानी अब अमरीका से पूछेगा, मिसाल के तौर पर शयातीन से पूछेगा, इसराइल से पूछेगा, या जिन लोगों की ये इबादत करते थे, जिस शख्स की भी इबादत करते थे, उनसे, उन मुफ्तियों से पूछेगा कि तुमने इनको गुमराह किया? انتم اضلل تم عبادی، میرے بندوں کو تم لوگوں نے گمراہ کیا، یا ام ہم ضل السبیل، کیا وہ خود راستے سے بھٹک گئے تھے؟ وہ خود راستے سے بھٹک گئے تھے، اپنے آپ سے انہوں نے پرستش شروع کی تھی، یا تم نے ان کو بھٹکایا تھا؟ دونوں میں قصور کس کا تھا؟ یہ تمہاری عبادت کر رہے تھے کہ تم نے ان کو اپنے سامنے جھکایا؟ دونوں میں قصور کس کا تھا؟ پوچھے گئے تو قالو، اب یہ لوگ کہیں گے، یہ معبود کہیں گے، قالو سبحانکا، پاک ہے تیری ذات، ما کان ینبغی لنا، ہمارے لیے کہاں یہ سزاوار تھا کہ ان نتخذ من دونک من اولیاء، کہ ہم تجھے چھوڑ کر جو ہے تیرے علاوہ کسی کو اپنا سرپرست بنائے، ہم میں اتنی ہمت کہاں تھی کہ تجھے چھوڑ کر کسی اور کو اپنا سرپرست بنائے؟ ولیکن متعتہم و آباہم، لیکن جو ہے اصل بات یہ ہے کہ تو نے انہیں اور ان کے بزرگوں کو جو عزت دنیا عطا کی تھی، دنیا میں جو وقار عطا کیا تھا، دنیا میں جو تو نے انہیں پیسہ عطا کیا تھا، دولت عطا کی تھی، ضروری نہیں ہے کہ کافر بھٹکیں، بلکہ مال دنیا، دنیا کا عیش و عشرت، دنیا کا آرام، مال و سرمایہ جس کے پاس آ جاتا ہے، اس کے پاس گویا گمراہی کے جملہ امکانات فراہم ہو جاتے ہیں اور راہ راست سے بھٹکنے لگتا ہے. کیوں؟ اس لیے کہ جو ہے لیطغى من راہ استغنا، طغیان کرنے لگتا ہے جب وہ اپنے آپ کو مستغنی سمجھنے لگتا ہے. جب وہ اپنے آپ کو کچھ سمجھنے لگتا ہے اور اللہ کی ذات سے اپنے آپ کو مستغنی سمجھتا ہے تو طغیان برپا کر دیتا ہے، حد سے تجاوز کرنے لگتا ہے. لیطغى ان راہ استغنا، اپنے کو جب مستغنی سمجھنے لگتا ہے تو طغیان برپا کرتا ہے. تو جب تو نے ان کو اور ان کے بزرگوں کو جو مال دنیا عطا کی تھی، جو دنیا میں جو عزت عطا کی تھی، جو توقیر عطا کی تھی، جو پیسہ عطا کیا تھا، تو یہ دنیا کی چکا چوند ان کی نگاہوں میں اتنی کھپ گئی کہ وہ تیرے ذکر سے غافل ہو گئے. حتی نسوا الذکر وکانوا قوما بورا، تو یہ تو جو ہے ہلاک شدہ ہی قوم تھی، یہ تو وہ لوگ تھے کہ جو ہلاک ہی ہونے والے تھے. انہیں اور ان کے بزرگوں کو جو تو نے دنیا میں عزت عطا کی تھی، جو پیسہ عطا کیا تھا، جو دولت، جو مستغنی بنا دیا تھا، تو یہ اپنے آپ کو مستغنی سمجھ کر انہوں نے طغیان برپا کر دیا. یہ یاد خدا سے غافل ہو گئے، ذکر الہی سے غافل ہو گئے، خدا کو چھوڑ کر مال دنیا کی پرستش شروع کر دیے. دنیا کے سامنے جو ہیں وہ لوگ سر تسلیم خم کر دیے اور دنیا کی چکا چوند نے ان کو متاثر کر دیا. اب ذکر الہی کی لذت ختم ہو گئی اور جو ہیں انہوں نے اللہ کو پوری طرح سے بھلا دیا اور موت سے غافل ہو گئے، آخرت سے غافل ہو گئے، محشر سے غافل ہو گئے اور اپنی آخرت سے آنکھیں بند کر لی اور دنیا ہی کو سب کچھ سمجھ کر دنیا ہی کے سامنے جو ہیں دنیا کی منفعت اور دنیا کے ضرر اور نقصان سے بچنے کے لیے انہوں نے جو ہیں یاد خدا کو پوری طرح سے بھلا دیا اور جو ہیں خدا کو چھوڑ کر دوسروں کی پرستش شروع کر دی. جس کسی کی بھی انسان پرستش کرے اللہ کو چھوڑ کر، وہ سب تاغی ہے، تاغوت ہے، یعنی جو چیز اللہ کے مقابلے میں آ جائے وہ تاغوت ہے نا. اب جو لوگ اللہ کو چھوڑ کر فرض کیجئے جناب عیسیٰ علیہ السلام کو خدا مانتے ہوں، اب نعوذ باللہ یہ نہیں کہا جا سکتا، خود جناب عیسیٰ نہیں آئے ہیں مقابلے میں اللہ کے، وہ تو یہی کہیں گے کہ پروردگار میں تیرا بندہ ہوں، انی عبداللہ، میں تو اللہ کا بندہ ہوں، آتانی الکتاب، کہ تو نے مجھے کتاب عطا کی ہے اور مجھے نبی بنایا ہے، میں تو نبی ہوں، میں خدا نہیں ہوں اور میں نے خدائی کا دعویٰ نہیں کیا، لوگوں نے مجھے خدا کے مقابلے میں کھڑا کیا اور خدائی کا درجہ دیا اور جناب عیسیٰ کی پرستش شروع کر دی اور مسجدوں کو بت قدا بنا دیا، مسجدوں کو چرچ بنا دیا، ईसाई भी तो नमाज पढ़ते थे, लेकिन इन लोगों ने मस्जिदों को बुतकदों में तब्दील कर दिया, जनाब ईसा ही का मुजस्मा ला के नस्ब कर दिया और मस्जिद जाके चर्च बन गई, है ना। अब वहाँ पे सजदे नहीं किए जाते, जहाँ सजदे किए जाते हों वो मस्जिद है, जहाँ सजदे ना हो, जहाँ नमाज ना पढ़ी जाती हो, वो जो है बुतखाना है। अब बुतखाने की किस्में, कोई चर्च है तो कोई है। तो अब ये इन लोगों ने जो जनाब ईसा को खुदा के मुकाबले में ला के खड़ा किया, तो जनाब ईसा तो महशर में कहेंगे परवरदिगार मैंने कभी खुदाई का दावा नहीं किया। अब जिन लोगों ने खुदाई का दावा किया, खुदा मानने लगे, तो ये इनका कसूर है, इनका कसूर है कि जो जनाब ईसा की गोया तौहीन करते हैं, जनाब ईसा पर गोया जुल्म करते हैं, इनको जो है दोहरी सजा मिलेगी कि अल्लाह के उन नेक बंदों को कि जो कभी अल्लाह के मुकाबले में नहीं आए, जो खुद अल्लाह की इबादत गुजार थे, जो हमेशा अल्लाह सुबहानहु ताला के सामने सरे तस्लीम खम किया करते थे, उन मुखलिस अल्लाह के बंदों को उन पर जो है ना खुदाई का इल्जाम लगा दिया और कहा जिस तरह से जो है ना फिरौन को रब मानते थे, वैसे जो है इनको खुदा मानने लगे। तो इन्होंने नहीं कहा कि मैं खुदा हूं, और इनको खबर भी नहीं थी कि मेरे मरने के बाद, हमारे गुजर जाने के बाद, यानी बाज वो शख्सियतें कि जिनको खुदा माना गया है, वो खुद उनको इस बात का इल्म नहीं था कि लोग हमको खुदा भी मानेंगे, लेकिन लोग माने। मिसाल के तौर पे अब जिनको आप अलवी या नुसैरी कहा जाता है, ये लोग जो खुदाई का दर्जा देते हैं, खुद हजरत अली के इनसे राजी हैं, हजरत अली इनसे बेजार हैं। मकबूल अहमद साहब के ये किसी हाशिए पर जो है ना ये बात, ये रिवायत थी कि रसूल अकरम ने अमीरुल मोमिनीन से कहा, ऐ अली तुम्हारे मानने वाले शिर्क करेंगे और गुलू करेंगे, तो हजरत अली ताज्जुब से पूछते हैं, या रसूलुल्लाह मेरे मानने वाले? यानी उन्हें यकीन नहीं होता है कि उनके मानने वाले भी शिर्क में मुब्तला हो सकते हैं, उनके मानने वाले भी गुलू कर सकते हैं। यानी इतने बड़े मुवहिद और जिसने जो है तौहीद का जो पहला मुदर्रिस समझा जाता है तारीख बशरियत में, जिन्होंने जो है तौहीद की बुनियादों को मुस्तहकम किया है, जिन्होंने जो है तौहीद के लिए अपने जान की कुर्बानी दी है, अपने नफूस की कुर्बानी दी है, जिन्होंने खुदा की हुर्मत को बचाने के लिए अपना सब कुछ लुटा दिया है, उन लोगों उनके बारे में जब उनसे ये कहा जाता है कि आपके मानने वाले ऐसा करेंगे, तो उनको यकीन नहीं होता कि मेरे मानने वाले, मैं तो इतना शदीद कुफ्र और शिर्क का मुखालिफ हूं, अब मेरे ही मानने वाले शिर्क और कुफ्र में मुब्तला हो जाएंगे। वो ताज्जुब करते, ऐसा भी हो सकता है। वमा युमिन अक्सरहुम बिल्लाह इल्ला वहुम मुशरिकून, कितने ऐसे दावेदारान ईमान हैं जो मुशरिक हैं। वमा युमिन अक्सरहुम बिल्लाह इल्ला वहुम मुशरिकून, कितने ऐसे दावेदारान ईमान हैं जो मुशरिक हैं, जो दावा रखते हैं ईमान का लेकिन अंदर से शिर्क हैं। क्यों? इसलिए कि कोई जो है अपनी जौजा की परस्तिश कर रहा है, कोई अपनी औलाद की परस्तिश कर रहा है, कोई अपने अपने जो है मालिक की परस्तिश कर रहा है, अपने ऑफिसर के सामने सर तस्लीम खम किया हुआ है, कोई हुकूमत है जो है दूसरी हुकूमत के सामने सर तस्लीम, बादशाह है मगर गुलाम बने हुए, ऐसा है। यानी जिसकी भी वो इताअत करते हैं उसकी इबादत कर रहे हैं, ये मसला इस कदर सख्त है शिर्क का मसला। जिस किसी की भी आप इताअत कर रहे हैं उसको आप खुदा मान रहे हैं, यानी जरूरी नहीं है कि उसको आप खालिखे कायनात माने। खालिखे कायनात तो किसी ने भी नहीं माना आज तक। नमरूद की परस्तिश करने वालों ने नमरूद को खालिखे कायनात नहीं माना। हम ये समझते हैं कि हम अगर अल्लाह सुबहान व तआला को जमीन व आसमान का खालिक मानते हैं तो हम अल्लाह ही को मानते हैं, हम शिर्क कहां कर रहे हैं? नहीं, इताअत में अगर आप अल्लाह को छोड़ के किसी और की इताअत कर रहे हैं, किसी की बात मान रहे हैं, सिर्फ उसका हुक्म मान रहे हैं, तो आप अल्लाह को नहीं मान रहे हैं, गोया आप शिर्क कर रहे हैं। ये इतना सख्त मसला है, किसी की भी आप हुक्म को नहीं मानेंगे जब तक कि वो हुक्म हुक्म खुदा के मुताबिक ना हो। تو گویا آپ اس کی بات سمجھ کے نہیں مان رہے ہیں بلکہ خدا کی بات سمجھ کے مان رہے ہیں. اگر جو ہے ماں باپ تمہیں شرک کی دعوت دیں تو ماں باپ کی بھی بات نہیں ماننی ہے. اگر ماں باپ تمہیں شرک کی دعوت دیں یعنی وہ بات کہیں جو اللہ نہیں منوانا چاہ رہا, یعنی اللہ سبحانہ و تعالیٰ کے مقابلے میں کوئی بات کہیں جو جس چیز کا حکم اللہ نے نہیں دیا ہے وہ حکم کوئی اور دے مقابلے میں, تو گویا اللہ کو چھوڑ کر وہ کسی اور کو اپنا معبود مان رہے ہیں. تو جن کی بھی دنیا میں انسان جس کی بھی پرستش کرتا, اب کتنے لوگ ایسے ہیں جو دنیا میں خالق مانتے ہیں اللہ کو, تو وہ تو اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ وَلَئِن سَأَلْتَهُمْ, اگر تم مشرکین سے بھی سوال کرو کہ من خلق السماوات والارض لَيَقُولُنَّ اللَّهُ, وہ لوگ بھی کہیں گے کہ اللہ خالق ہے زمین و آسمان کا. لیکن دنیا میں کیا کرتے ہیں یہ مشرکین؟ تو جو کام مشرکین کرتے ہیں وہی مومنین بھی کر رہے ہیں. مشرکین بھی کہہ رہے ہیں زمین و آسمان کا خالق اللہ ہے, مسلمان بھی کہہ رہے ہیں کہ زمین و آسمان کا خالق اللہ ہے, لیکن دنیا میں اس دنیا میں مشرکین بھی اللہ کی عبادت نہیں کر رہے ہیں, اللہ کی پرستش نہیں کر رہے ہیں, کسی اور کی اطاعت کر رہے ہیں. مسلمان کیا کر رہے ہیں؟ مومنین کیا کر رہے ہیں؟ اللہ کی اطاعت کر رہے ہیں, یعنی اللہ سبحانہ وتعالیٰ کی بات مان رہے ہیں. یا جس دفتر میں کام کرتے ہیں اس دفتر کے مالک کی بات مان رہے ہیں, وہ کہے داڑھی منڈاؤ تو داڑھی منڈا رہے ہیں, وہ کہہ رہا جام سے جام ٹکراؤ تو جام سے جام ٹکرا رہے ہیں. تو آپ جو اس کی بات مان رہے ہیں اپنے کہ اللہ کو چھوڑ کر کسی اور کو اپنا سرپرست بنا لیا ہے اور اس کی اطاعت کر رہے ہیں, اور اس کی اطاعت وہ اللہ کا حکم نہیں منوا رہا ہے آپ سے. اگر وہ اللہ کا حکم منوائے, وہ کہے کہ میں نہیں کہہ رہا ہوں, جو اللہ کا حکم ہے وہ آپ مانیں, تو گویا وہ اللہ کا آپ کو بندہ بنا رہا ہے, اس میں کوئی مسئلہ نہیں ہے. لیکن اگر وہ باتیں وہ کہہ رہا ہے جو اللہ سبحانہ وتعالیٰ نے نہیں کہا, اللہ کے مقابلے میں کہہ رہا ہے, تو گویا وہ طاغوت بن گیا ہے اور آپ طاغوت کی پرستش کر رہے ہیں. یہی بات ہے کہ جو اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ ہم ان کو اور ان کے ان خداؤں کو, آپ کہیں گے ہم خدا کہاں مان رہے تھے, وہ تو ہمارے دفتر کے مالک تھے. اللہ کہہ رہا ہے نہیں, یہ تمہارے معبود تھے. اب یہ سعودی کے باشندے کب اپنی زبان سے اس بات کا اقرار کرتے ہیں دنیا میں کہ ہمارے آقا اور ہمارے معبود امریکہ اور اسرائیل ہیں؟ نہیں, زبان سے نہیں کہتے, لیکن اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ تم نے ہم کو چھوڑ کر ان کی اپنے آقاؤں کی باتوں کو مان رہے ہو, یہ تمہارے معبود ہیں. حتیٰ انسان اگر اپنے نفس کی بات مانے, اپنے خواہشات کی بات مانے, تو خداوند عالم کہہ رہا ہے افمن اتخذ الہہ ہوا, کیا تم نے نہیں دیکھا کہ انہوں نے اپنے خواہشات نفس کو اپنا خدا بنا لیا ہے؟ یعنی آپ جب میں کہوں کہ آپ کیوں یہاں آئے, وہ کہیں دل نے کہا بس آیا, میری مرض یعنی میرا دل بولا میں آیا. اب کب جائیں گے آپ یہاں سے؟ تو جب دل کہے گا تب جائیں گے, اور جب دل نہیں کہے گا تو نہیں جائیں گے. مطلب آپ یہاں آئے تو دل کی مرضی سے آئے, حکم خدا کے مطابق نہیں آئے. اگر دل حکم خدا کو منوا رہا ہے آپ سے, تو گویا آپ دل کی بات مان کے نہیں آئے بلکہ حکم خدا کے مطابق آئے. دل تو نہیں مان رہا تھا لیکن چونکہ حکم خدا تھا اس لیے آئے. فجر کے وقت میں دل نہیں کہتا ہے اٹھنے کے لیے, دل نہیں مان رہا ہے, لیکن حکم خدا کے مطابق آپ. لیکن اگر آپ دل کی بات سن رہے ہیں تو گویا آپ دل کو اپنا خدا بنا لیا ہے, خواہشات نفس کو اپنا خدا بنا لیا ہے. کہنا ضروری نہیں ہے, اس میں معبود کہنا ضروری نہیں ہے, بس عبادت کافی ہے. اس کی پرستش آپ کر رہے ہیں, اس کو اپنی قابل اطاعت سمجھ رہے ہیں, تو گویا وہ آپ کا معبود ہو گیا ہے. تو وہ یوم یحشرہم وما یعبدون من دون اللہ, ان لوگوں کو اور ان کے معبودوں کو جن کی یہ عبادت کرتے تھے, जिनकी ये परस्तिश करते थे। फिरौन क्या कहता था, अना रब्बुकुम अलआला, मैं तुम्हारा सबसे बड़ा रब हूं। ये नहीं कहा कि मैं तुम्हारा खालिक कायनात हूं, मैं तुम्हारा खालिक, मैंने तुमको खल्क किया है। तो लोग कहते खुद तुझको किसने खल्क किया ये बता। तो ये दावा कभी भी इन्होंने नहीं किया। जाकिरीन ने लोगों के जहन में यह बिठाया हुआ है कि फिरौन अपने को खालिक कायनात कहा करता था, खुदा कहता था। खुदा उसने कभी भी नहीं कहा। कोई पागल इंसान भी दुनिया में खुदाई का दावा नहीं कर सकता है। कोई दुनिया का पागल आज तक पैदा नहीं हुआ जो ये कहे कि जमीन को मैंने खल्क किया है, आसमानों को मैंने खल्क किया है, चांदों सितारों को मैंने खल्क किया है। कोई किसी ने भी इस बात का दावा नहीं किया है। यानी गोया खुदाई का दावा किसी ने भी नहीं किया दुनिया में। जिस किसी ने भी इद्दया किया है वो माबूद होने का इद्दया किया है, रब होने का इद्दया किया है कि मैं तुम्हारा रब हूं, यानी तुम्हारी परवरिश करने वाला हूं। ये फैक्ट्री के मालिक भी यही कहते हैं। ये सिर्फ फिरौन नहीं है, हर ये ऐसा नहीं है कि कुफार के अंदर फिरौनियत पैदा होती है, बल्कि जब मालो दौलत किसी फैक्ट्री के मालिक के पास आ जाती है तो वो भी तुगयानियत करने लगता है, उसके अंदर भी फिरौनियत पैदा हो जाती है और वो भी फिरौन बन जाता है। यानी दुनिया में कितने अफराद ऐसे हैं जो माल दुनिया और सरमाए दौलत पर इबादत खुदा को मुकद्दम करते हैं, और कारोबार और नौकरी या इस तरह की तरक्की जब मिल जाती है तो फिर वो औकात नमाज भी मुतासर होते हैं, नमाज जमात भी तर्क हो जाती है। यानी फिर वो खुदा की बात नहीं मानते बल्कि फैक्ट्री के मालिक की बात मानने लगते हैं। और वो फैक्ट्री का मालिक जब उसके पास दौलत और सरमाया आ जाता है तो वो अपने नौकरों को अपना बंदा बना लेता है और खुद ये कहता है कि मैं तुम्हारा रब हूं, मैं तुमको पैसा देता हूं, मैं तुमको पगार देता हूं। तो गोया जो है तुमको मेरी बात माननी है, जब मैं उठने के लिए कहूं तो उठना है, मैं जब तुम्हें बैठने के लिए कहूं तो बैठना है। तुमको रिस्क मैं देता हूं, तुम्हारी जिंदगी मुझसे चलती है, मैं तुमको परवरिश करता हूं, मैं तुमको पालता हूं। तो फिरौन भी यही कहता था। फिरौन इसके अलावा और कुछ नहीं कहता था। फिरौन यही कहता था कि भाई मैं तुमको पालता हूं, मेरे मुल्क का अनाज तुम खाते हो, मेरे मुल्क का पानी तुम पीते हो, तुम लोग की परवरिश मैं करता हूं। अगर मैं तुम पर खाना बंद कर दूं, अनाज देना बंद कर दूं, पानी बंद कर दूं तो तुम कैसे जियोगे ये बताओ। तो फिर तुमको मेरी बात माननी है, मेरा हुक्म मानना है, मेरी इताअत करना है, मैं जो कहूं वो सुनना है। यही बात थी, झगड़ा यही रहा हमेशा से, झगड़ा इसी बात पे रहा। अनबिया यही मनवाते रहे कि तुम्हारा और हमारा सबका माबूद अल्लाह सुबहान व तआला है, हम सबका रब अल्लाह है। वाबुदू रब्बकुम, तुम अपने रब की इबादत करो। अनबिया यही मनाते रहे। और ये जितने सराने कुफ्र थे, ये जितने दौलतमंद थे, जितने लोग ये फिरौन और शद्दाद और हामान और नमरूद बने बैठे थे, ये लोग खालिक होने का दावा तो नहीं किया लेकिन इन्होंने रब होने का दावा किया। इन्होंने कहा हम तुम्हारे रब हैं, हम तुम्हारी परवरिश करते हैं, हम तुम्हारे सरपरस्त हैं, हम तुम्हारे माबूद हैं, हमारी इबादत करो, हमारी इताअत करो, हमारे सामने तले तस्लीम खम करो। यही बात आज भी चल रही है। यानी ये झगड़ा अभी खत्म नहीं हुआ है, अभी मसला खत्म नहीं हुआ है। यही मसला आज भी जारी है। इस वक्त उस वक्त फिरौन था ना, उस वक्त नमरूद था, इस वक्त ओबामा है, इस वक्त नतन्याहू है, इस वक्त ये लोग हैं। ये लोग आज के फिरौन हैं। आज के ऐसा नहीं कि नमरूद मर गया, शद्दाद मर गया तो औलाद छोड़ के नहीं गया। ये नमरूद की औलाद हैं, ये शद्दाद की औलाद हैं, ये फिरौन की जगह पे बैठे हुए हैं। ये हर आने वाले सदर से कहते हैं तुम हमारे जूतियों पर पेशानियों को रखो, हमारे सजदा करो। मुर्सी से किस बात क्या झगड़ा था? मुर्सी से क्या कह रहे थे लोग? कह रहे थे हमारे सामने सजदा करो, जो हम कहें वो मानो। किससे मिलना है किससे नहीं मिलना है ये हम तय करेंगे, तुमको हमारा गुलाम बन के रहना है। वो गुलामी करने के लिए तैयार है लेकिन वो कहेगा कि फिर हम में और उसने मुबारक में फर्क क्या रहेगा, हमको कम से कम हमारी थोड़ी तो शख्सियत रहने दो। तुम कहो ईरान से झगड़ा करें तो हम झगड़ा कर लेंगे, तुम अगर कहो कि जो है सीरिया से झगड़ा कर लो हम झगड़ा कर लेंगे, लेकिन हम इसराइल से कैसे हाथ मिला सकेंगे تو پھر اخوان المسلمین کی پالیسی کہاں جائے گی؟ پھر ہماری خود کی حیثیت کیا رہے گی؟ تو کہا نہیں, تمہاری کوئی حیثیت نہیں رہے گی, تمہاری حیثیت ہمارے نوکر کی جیسی رہے گی, تم ہمارے غلام بن کے رہو گے. یہی جھگڑا ہے, آج بھی یہی جھگڑا ہے, ہمیشہ سے یہی جھگڑا رہا. اس کے مقابلے میں موسیٰ کے ماننے والے, جناب ابراہیم کے ماننے والے, فرزندان خلیل فرزندان کلیم یہ کہتے رہے کہ ہم اللہ سبحانہ و تعالیٰ کا حکم مانیں گے اور کسی کا حکم نہیں مانیں گے. ہم نہ امریکہ کے آگے جھکیں گے, نہ اسرائیل کے آگے جھکیں گے, نہ لا شرقی یا لا غربی یا جمہوری یا اسلامیہ. یہ امام خمینی نے پہلے ہی کہا تھا کہ نہ ہم شرق کے آگے جھکیں گے, نہ غرب کے آگے جھکیں گے, بلکہ ہم سوائے اللہ کے اور کسی کے آگے نہیں جھکیں گے. یہ جھگڑا آج بھی برقرار ہے اور قیامت تک یہ مسئلہ جاری رہے گا کہ فرزندان خلیل کسی کے آگے نہیں جھکیں گے. لیکن فرعون اور حامان و شداد کی اولادیں اپنی خدائی کا دعویٰ کرتی رہیں گی اور جو ہے لوگوں کو اپنا سجدہ کروائے گی. تو اللہ سبحانہ و تعالیٰ کہہ رہا ہے ہم ان دونوں کو ایک دن محشور کریں گے, ان کے معبودوں کو, جو انہوں نے اللہ سبحانہ و تعالیٰ کو چھوڑ کر جو اپنے معبودوں کی پرستش کرتے تھے, ان دونوں کو جمع کریں گے اور پوچھیں گے کہ تم نے ان کو گمراہ کیا یا کہ یہ خود از خود گمراہ ہو گئے. تو وہ لوگ کہیں گے کہ جو تو نے ان کو دنیا میں جو دولت دے دی تھی, اگر ہم بھی نہ بھٹکاتے تو یہ خود جو ہے یہ دولت کے پجاری تھے, یہ لوگ خود جو ہے تیرے ذکر سے جو ہے منہ پھیر چکے تھے, ورنہ اللہ کے مخلص بندوں کو کون بھٹکا سکتا ہے. تو ہم دعا کریں پروردگار دنیا سے ظلم و ستم کا خاتمہ ہو, فرعون اور شداد و نمرود کا خاتمہ ہو. پروردگار دنیا میں اسلام و مسلمین سرخ روح ہوں, پرچم اسلام کو بلند فرما, سرفراز فرما. دشمنان دین دشمنان اسلام بالخصوص امریکہ و اسرائیل کو ذلیل و خوار فرما. دنیا میں توحید کا پرچم بلند ہو, امام عصر کا ظہور ہو اور سارے کے سارے مومنین و مومنات امام کے رکاب میں سکون کے سانس لے سکیں اور امام عصر کے سپاہیوں میں ہمارا شمار ہو سکے. ایک مرتبہ سورہ حمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت فرما کر حاضرین کے مرحومین مومنین مومنات کے روح میں